भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ। जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि। मानिसको हृदय रसाएपछि कवि हृदय बन्छ र कविताहरू जन्मन्छन्। कविताले हरेक मनलाई पगाल्छ। आजको कार्यक्रममा हामी समक्ष आफ्ना कविताहरू लिएर आइपुग्नु भएको छ कवि सुभाष अधिकारी। बर्दिया सोरहवा गाविस वडा नम्बर 7 सिमरा घर भई हाल त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर अन्तिम वर्ष अध्ययन गरिरहनुभएका सुभाष अधिकारी निबन्ध, कविता, आख्यान लगायत विभिन्न विधामा कलम चलाउनुहुन्छ। एकल कविता वाचनमा अब हामी कवि सुभाष अधिकारीका कविताहरू सुन्छौं।
नमस्कार, म सुभाष अधिकारी, म बर्दियाको कवि भनौँ। आज चाहिँ मैले यहाँ मेरा केही छानिएका कविताहरू लिएर हजुरहरूलाई सुनाउन आएको छु। तीमध्ये मैले मेरो पहिलो कविता सुरु गर्दैछु। कविताको शीर्षक छ आमा। छोडा बा पिर नमान, गइन् त के गरम, नजाऊ भनेकै हो, अब रु न बेकार छ, खुट्टा भए जुत्ता कति कति, मै जामला तिम्रो लागि अर्की खोज्न, झोक्राएर नि हुन्छ, मर्द भएर बाँच्न सिक्नुपर्छ, मलाई त पहिल्यै जान्छन् जस्तो लाग्थ्यो, जति बेलै किचकिच गर्ने, खालि पैसाको पिर, होइन मरिसि खिलेर गइन् र खर्च नगर, भोलि छोरछोरी हुर्काउनु पर्छ, देखिनस् तेरा बाले गर्दा तैँले दुःख पाएको, म त डाँडामाथिको जुन बाबु, आफ्नो भविष्य आफै बना, पुलुक्क हेर्थेँ बातिर, झुमिरहेका हुन्थे, उपदेश भन्दा मलाई झुम्न प्यारो लाग्थ्यो, हे ल के ल, बोतल रित्याएर डङरङ्ग पल्टन्थ्यो पिँढीमा, खुट्टा मात्रै पखाल्थिन् बिस्तारामा जाँदा, लुगा चाहिँ कसले धुन्छ नि, घर बसेकाले त गर्नु नि सबै काम, नबोलो भन्दा नि बोल्नै पर्ने, पर पनि किन सर्दा हुने आइमाईहरू, दिनभरि खेत रोप्न जान्थिन्, मरि मरि भात बनाउँथे मैले, अलि डढाए जस अरे, खान पाएपछि त नबोले नि हुन्थ्यो, 12-27 कुरा किन गर्नु, बाको फेरि आफ्नै संसार, मलाई नि राम्रो लाग्थ्यो त्यो दुनियाँ, रमाउँथ्यौँ हामी झुल्दै र पल्टँदै, रिस उठ्थ्यो यी आमा हामीसँग बोल्दा, बिहानै उठेर चिया बनाएरे, आफूले भने गोबर फालेर दुध मात्र धोइन्, न चुलोमा दाउरा छ, बारीका मुढा कसले चिर्छ नि, चिरञ्जीवी भएस भन्थिन्, दसैँ कति कराउन सक्या, बिग्रेको रेडियो जस्तै, यिनको मुख हेरी घरमा कसरी बस्ने होला, खोक्न अया भन्नबाहेक केही जान्दिनन्, काम ठग्दै छिनै बा यिनले होस गर्नु, न घर लिप्छिन् न चारबारी घाँस ल्याउँछिन्, भैँसीको पेट कठै सारङ्गीको जस्तो छ, बिरामी भयो भनेर सुख पाइन्छ, जब काममा थला परिन् उठ्नै सकिन अरे, दबाई किनेर ल्या न भन्थिन्, मेरो तास तिमीले खेलिदिन्छौ, बडो कुरो गर्ने बाँकी, अस्पताल त्यही डाँडामा त हो, 2 घन्टाको उकालो मात्र त हो, खुरु खुरु जानु नि, मुडै खराब गरिदिने यार, अस्पताल जान नसकी मरिन् भने हाम्रो दोष छैन बा, हात खुट्टा बाँधेको थियो र, हत्तेरी पिर नमान के बा, केही हुन्न, त्यस्तै आमालाई नि सम्झिने गाँठे, के नै दिन र आमालाई, कुन्नी कहिले हो आदर्श भनेस बाबु भन्थिन्, त्यो आदर्शले खान दिन्छ र मजा दिन्छ र मात्र मानिस बनाउँछ रे, हामी मानिस होइन र, पालो मेरै भयो नि तिम्रै गरौँला बा, उठ पिर नमान जाउँ भट्टीतिर, धन्यवाद। हामी मध्यपश्चिमवासीहरूमा साहित्यको रूपमा चाहिँ गजल एकदमै चर्चित विधाको रूपमा स्थापित गरेको छ, तीमध्ये हामी कविहरूको सङ्ख्या एकदमै कमी छ, त्यहाँ कोही कविहरूलाई भेट्न गयौँ र कोही कविहरूसँग कुरा गर्न पऱ्यो भने पनि हामी एकदमै वृद्ध कविहरूसँग मात्रै बस्न सक्छौँ, न रमाइलो हुन्छ हामी युवाहरूसँग, न हामी बुढाहरूलाई बुढा कविहरूलाई खुसी दिन सक्छौँ, त्यही भएर मध्यपश्चिममा साहित्यको माहौल एकदमै राम्रो छ, त्यसमा पनि कविताहरू अझै चर्चित भइदिएदेखि हामी एकदमै खुसी हुन्थ्यौँ, र सबै साथीहरूलाई गजल लेख्नुहुन्छ त्यो म एकदमै नराम्रो भन्न खोजेको होइन, गजल आफैमा एकदम उत्कृष्ट विधा हो, त्यसमा पनि हजुरहरू कविताहरूलाई ध्यान दिनुहोस्, कवितालाई लेखिदिनुहोस् बुझिदिनुहोस्, त्यो भयो भने अझै सुनमा सुगन्ध थपिने थियो, हामी मध्यपश्चिमवासीहरूले आफ्नो मध्यपश्चिमको माटोलाई उजागर गर्नुपर्छ, त्यहाँ भएका स्थानीय वस्तुहरू प्रकृतिलाई समेटेर कविताहरू लेख्यौँ भने अझै राम्रो हुन्छ, मैले पनि त्यही प्रयास गरिरहेको छु। बस्न त म यहाँ काठमाडौँ बस्छु, पढ्दैछु यहाँ मास्टर्स डिग्री सेकेन्ड इयर पढ्दैछु अङ्ग्रेजी विषय लिएर, तर पनि मेरा कविताहरूमा मैले गाउँकै सामान्य स्थानीय भाषा अनि गाउँमै पाइने स्थानीय वस्तुहरू तिनीहरूले समेटेर कविता लेखिरहेको हुन्छु। मैले अब फेरि अर्को कविता सुनाउन गइरहेको छु, त्यो कविताको शीर्षक छ रामे। ला मरेछ अरे, भोलि माछा मार्न जाम्ला भन्थ्यो, बल्छी खेरै गयो, मार्ने भए बाले कोट छामेर। होइन साँच्चै गयो त? हे होइन होला, विश्वासै लाग छैन, त्यसै हुन्छ। ओइ ऊ त्यहाँ मुसा पाइन्छ, आइज जाम। तैँले फोरुवा ल्याएस, म चिम्टा ल्याउँछु, थाहा पाउलान् फेरितिर बाले, गोठ पछाडि त भागेर आएस। होइन गएकै हो त, मान्छे त छ नै त्यसको घर, बा आमा खुस्क्या भनी हुने नि। लएर मेरो बल्छी भैँसी राँगासँग पौडी खेल्न जान्थ्यौँ, गङ्गटाको सती गति गर्थ्यौँ, कट्टुभित्र भ्यागुता कति हालियो हालियो, सधैँ मम्मीलाई बोलाएर गाली खुवाउँथ्यो, बाबु घरै बसेस है, आमा दुक्कुर्दै जानुभयो। मनमा हिउँ पर्यो, मादल बजेकै छैन, आँखामा नाच्न थाल्यो, एकछिन रोकिएन, घुमेको घुमै गर्यो। ओइ धेरै ननाच, उल्टी आउला फेरि, मेरी दिदीको बिहेमा मर्ने गरी नाच्थ्यो, टिका लाएर बाले पाँच रुपियाँ दिएथे, हम्किन्थ्यो मुख मेरो पारो तताउँदै। मुला नुन मात्र ल्याइस्, तिरो पिन्न सकिनस्, तँलाई त चोरेर खुवाउन नि बेकार छ, साइलियाले थाहा पाइन् भने तँलाई लाउँछु देख्न। म चुपचाप खान्थेँ काँक्रो मकै बारीमा डराई डराई, खेतको डिलमा भँगेराको गुँड, भँगेराको टाउको खाएपछि त के हुन्छ भन्थे, कुन्नी के गर्दा थाकिँदैन रे, मारिन्थ्यो र खाइन्थ्यो, गिज्याउँदा अझै मजा। सुवे गोठ पछाडि त उसको आवाज आयो, झस्केर फर्किँदा कोही थिएन, त्यो त आँगनमै सुतिरहेको थियो, तुलसीको मटमुनि लमतन्न परेर, गाला सुन्नाउँदै आयो एका बिहानै, हाँसो लागे नि पचाएँ, खाँच मर्ने गरी बाउको झापु, चामल चोर्न ला रहेछ, भाइले बाउको कान फुक्दैछ, मलाई फिल्म हेर्न लैजान्छु भन्थ्यो, आफै सुनिल थापा भएर पिटाइ खाछ, बिचरा अब चोर्नी पालु मेरो, राय समाललाई त हेर्न जानै पर्यो, थाहा पानन् बाले मकै चोरेको, ए जित्यौँ सबैलाई दुक्कुर्दै गयौँ, दिएँ एक्की फर्केसि के थाहा, बेलुका बाको ब्याक्की खानुपर्छ भन्ने, अय्या दुखो बिस्तारै अर्नु न, मोरो किन अर्छस् त्यस्तो, आमाले रातभरि सेक्नुभयो, निदाएँ अब त्यस्तो अर्दिनँ भनेर, नभन्दै बिठी अर्रै परेन, भगवान्ले सुन्यो मेरो कुरा, मलाई असल बनाउन खोज्यो, मेरो रामे मबाटै खोसेर, माछा मार्न जाम्ला भन्थ्यो, घरको मुदुस फोरेछ, मसँग बल्छी थियो त्यही भएर चोरेन, थाहा पाएर बाले दौडाउन थालेछन्, पौडिन जान्थेन, पगाबाट बस्न चाहन्थ्यो, यो पगा भनेको हामी पश्चिमेली भाषामा लामो डोरी मोटो डोरी जसलाई चाहिँ बाँध्नको लागि प्रयोग गरिन्छ, पौडिन जान्थेन, पगाहाबाट बस्न चाहन्थ्यो, बगाएर लैन बबैले र बचाइन् पिटाइबाट, लौ न उठाएर लान पो आँटे, शङ्ख एकहोरो बज्न थाल्यो, झर्न थाले आँखाबाट आँसुका धारा, के अब भेट्न पाउँदिन मैले, बल्छी त्यसै जानि नै भयो, ओइ झ्याउकिरी नकरा मेरो कानमा, शून्य हुन चाहन्छु म, रामे एक्लै छोडिकन गइस् त नि, कोसँग माछा मारम अब मैले। हस् त धन्यवाद, यो मेरो दोस्रो कविता, मलाई भगवान्सँग एकदमै डर लाग्छ, मैले मेरा कविताहरूमा भगवान्लाई गाली गरेर लेख्छु, एकदमै त म मनै भन्छु, तर मलाई भगवान्सँग साह्रै डर लाग्छ, गाली गरेपछि सायद डर भाग्छ भन्ने मेरो सोच।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
मैले अर्को कविता भन्न गइरहेको छु जसको शीर्षक छ डर। सक्छस् भने कृष्ण मेरो घरको दही चोरेर देखा, 1600 भन्दिन एउटा स्त्री हरेर देखा, के सक्छस् नाथे ती सबै कुरा, तेरो बाँसुरीको काम छैन यहाँ, त्यो बाँसुरी भन्दा मिठो धुन बज्ने गर्छ हर दिन, बजाउने को हो थाहा छ, म हो म, अब तँलाई नचाउने पालो आयो, नाच कृष्ण नाच, जति सक्छस् नाच, जङ्गलमा हराएका खोज्न त म पनि सक्छु, ओइ राम लौ आफै भित्र हराएकालाई खोजेर देखा मलाई, भो प्रयासै नगर सक्दैनस् तैँले, मैले नसकेर छोडेको हुँ, तेरो जस्तो चरा र बाँदर अझ कसैले चिनेकै छैनन् तँलाई, नत्र एउटा बारुदलाई गएर सोध आफ्नो बारेमा, हाँसी हाँसी पड्किन्छ कसैलाई चिन्दिन भनेर। नडुल भीम यताउता गदा काँधमा बोकेर, चिनेका छैनन् भुस्या कुकुरले झम्टी पो हाल्छन्, किन तैँले नि मान्दैनस्? लौ आइज यहाँ, कुकुर के सारा जीवले झम्टन्छन् तँलाई, नबोला कसैलाई पैठे जोरी खेल्न आफूसँग, एक पलमै भस्म होलास्, अमृत छैन यहाँ, त्यो बेला म बचाउन्न तँलाई, हेर्छु तेरो रमिता, हाँस्छु ताली पिट्छु, झुटो रहेछस् भनेर। डराउँछस् किन तलझर, ओइ डरपोक इन्द्र, देखिनस् म तसँग युद्ध गर्न चाहन्छु, नलुक मेनका र सतीको फरियाभित्र मर्द होस् भने नाङ्गो हात लिई आइज, तेरो स्वर्ग जलाउन आए, के गर्छस् मलाई, भो नडरा, हारिस भने मार्दिन, गुलाम बनाउँछु, परिलिन्छु बम र बारुद थमाउँछु, ब्रह्माले नि न्यु खोजे प्रतिरोध गरेस्, नक्कली साप घाँटीमा किन बेर्छस् ओइ शिव, लौ म जस्तै गोली बारुद भिरेर देखा, सके आफ्नै भाइको रगत पिएर देखा, कालकुट पिए भने के ठुलो भन्छस्, म जस्तै एटम बम चपाएर देखा, नगरपाजी त पनि भस्म होलास्, अनि तेरी पार्वती ल्याएर के गर्छु के संसार नै जितेको होस् भने मारेर देखा मलाई, होइन भने रमिता हेर आँखा च्याती च्याती, तेरो इज्जत कसरी ध्वस्त पार्छु मैले। ओ यमराज, कति पुर्याउनु पर्यो तँलाई, खबर गर्दै गरेस्, नभए यमदूत पठा डोली बोकाएर, तैँ त होस् मेरो साथी, बाँडी चुँडी खाउँला, चिन्ता नगर, तँलाई पनि केही गर्दिन, तैँ बाटै सिकेर त मैले सबै जाने, अब तैँले सिक्नुपर्छ धेरै, तैँले अचेतलाई सिकाउँछस्, मैले चेतलाई, फरक यति हो ओइ एमे, तैँले छिटो सिकिस् ढिलो बुझिस्, मैले ढिलो सिकेँ छिटो बुझेँ, हस् त धन्यवाद। कविताको यात्रा मेरो धेरै भएको छैन, मात्रै दुई वर्ष भएको छ, गजल चाहिँ मैले धेरै पहिल्यैदेखि लेखेको हो, तर खै गजलमा मैले हात चलाउन सकिनँ कि जानिनँ, मलाई गजलभन्दा कवितामै सजिलो लाग्यो, सायद गाह्रो हुन्छ भन्छन् कविता, तर कविता बुझ्ने मान्छेलाई कविता सायद सजिलै हुन्छ होला, त्यही भएर मलाई पनि कविता सजिलो लाग्यो। मलाई कविता सिकाउनेहरूमा हाम्रै टियुमा पढाउने गुरु महेश पौड्याल, नीरज भट्टराईको कविताहरूलाई मैले आदर्श गुरुमा लिन्छु, कवि रावत, अनि मेरो साथी कविहरू, मेरो दिदी सरस्वती पन्त, उहाँ पनि सुर्खेतको एक कवि हुनुहुन्छ, मैले उहाँका कविताहरू हेर्छु, उहाँहरूले मेरो कविताहरू हेर्नुहुन्छ, मलाई सल्लाह सुझाव दिनुहुन्छ, उहाँहरूको सल्लाह सुझावबाट नै मैले आज यहाँसम्म आउने स्थान पाएँ। एकल कविता वाचन उज्यालो 90 नेटवर्कबाट प्रसारण भएको यो कार्यक्रम हामी जस्ता नव प्रतिभावान कविहरूलाई एकदमै कोसी ढुङ्गा साबित भएको छ, हामीलाई मोफसलमा जम्नको लागि धेरै नै गाह्रो हुन्छ, जसलाई चाहिँ उज्यालो 90 नेटवर्कले हामीलाई एउटा एकदमै राम्रो सुनौलो मौका दिएको छ। अब म तपाईँहरूलाई एउटा सानो कविता भन्छु, मैले सानो कविता लेख्ने चाहिँ महेश पौड्याल सरबाट चाहिँ सिकेको, पहिला मैले लेखेका कविताहरू लामा लामा हुन्थे, पछिल्लो आवरमा आएर मैले सानो कविताहरू छोटा कविताहरूमा चाहिँ कलम चलाउन थालेको छु। अब मैले भन्ने कविताको शीर्षक छ अचेत मृत्यु। बाटोमा हिँडेका बटुवाहरूको लामो लस्कर देखेर सोध्न मन लाग्यो, बाटोमा हिँडेका बटुवाहरूको लामो लस्कर देखेर सोध्न मन लाग्यो, कहाँ जाँदैछौ? उनीहरू बोलेनन् मतिर, नजर पनि लाएनन्, मौन थिए बिचराहरू र मौनतामै पाइला बढाउँदै गए, कौतूहलता जाग्यो अनि लागे तिनीहरूको पछि पछि, परको घाटमा पुगेपछि पो थाहा पाए तिनीहरू त मेरै मलामी रहेछन्। धन्यवाद। छोटा कविताहरूको रस नीरज भट्टराई र कवि रावतलाई दिन्छु म, उहाँहरूको गिलास शीर्षकको कविता हरू अनि बाध्यता शीर्षकको कविताहरूले मलाई एकदमै इन्फ्लुएन्स गरेको छ कविताहरू लेख्नको लागि, त्यो सँगसँगै महेश सरका फेसबुकमा आउने कविताहरूले पनि मलाई धेरै नै सहयोग गरेको छ आफ्नो काव्य कविताको यात्रामा अगाडि बढ्नको लागि। मैले अहिले यो आवरमा सेकेन्ड इयर पढ्दा पढ्दै एउटा उपन्यास लेखिरहेको छु, मेरो आख्यानको रूपमा, लामो लेखनीको रूपमा, कविताहरू कथाहरू र निबन्धहरू अनि गजलहरू मैले लेखेको छु, धेरै नै लेखेको छु, तर आख्यानको रूपमा मैले एउटा मेरो प्रथम उपन्यास बजारमा लिएर आउँदैछु। अब जहाँसम्म यो सेकेन्ड इयरको परीक्षा भइसकेपछि त्यो यसको प्रकाशनतिर चाहिँ म हात हाल्नेछु। तर सबैभन्दा मलाई राम्रो लाग्ने विधा भनेको कविता, एकदमै मजा लाग्छ कविता भन्नभन्दा अझ सुन्न एकदमै मजा आउँछ। मैले अब अर्को कविता सुनाउन गइरहेको छु जसको शीर्षक छ कान्छोको टाइटेनिक। हजुरआमाको श्राद्धमा मामाको 50 रुपियाँ अनि त्यसको टाइटेनिक रुमाल, खुब पुछ्यो सिहान र पसिना। प्यान्टको पछाडिको पकेटमा लिएर कति डुलें डुलें, बडो सान हुन्थ्यो मुठीमा कस्ता सिगान। लियोनार्दोलाई सापटी दिँदा नपुछी बस्थ्यो हिरुनीलाई हेरेर। मोजाको बल खेल्दा प्याड बन्यो, अझ परालमा खेल्दा हेलमेटको काम गर्यो, कुस्ती खेल्दा ग्लोभ्सको र लुकामारी खेल्दा मुकुन्डोको। पैँचो पैँचोमा नि धेरै गयो, कमायो 4-5 रुपियाँ पनि, मकै पोको पार्ने थैलो पनि भयो। अनि भयो पहिलो प्रेमको उपहार, वैकुण्ठको बारीमा दिएको चिठी, चपलामा भैँसी हेर्दा उत्तर पाएँ, भेट भो भोलागौडी चौरमा, दिए नासो एउटा गुलाबसँग। पार्वतीले गुलाब लगे रुमाल फर्काए, सम्बन्ध चिस्याउँछ अरे, फाट्दा पनि फाटेन टाइटेनिक डुङ्गा जस्तो। मेरो फोहोरी जीवनलाई सफा बनायो, रामे र नारायणलाई चुप लगायो, साथी भयो साथ दिने। एक्कासी हरायो जगतै खोजे कतै पाइन, रोएँ 2-3 दिन मन मनै, एक छाक त नुन पनि छोडेँ, केही बोल्नु भएन बा आमा पनि। नियतिले 10 वर्षपछि फर्कायो गाउँमा, ढोकामाथि ठुलो फोटो थियो बा आमा र मेरो, टाइटेनिकलाई काँधमा बोकेको थिएँ। फोटोले नजिकै बोलायो, मेरो टाइटेनिक त अक्षरले भरिएको थियो। आँखा खुम्च्याई कुर्कुच्चो उठाएँ, बाको टुटपुट अक्षरले बोल्दै थिए कान्छोको टाइटेनिक। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
कवि सुभाष अधिकारीका कविताहरू सुनिरहेका छौँ हामी। तपाईँ कार्यक्रम एकल कविता वाचन उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम हाम्रो वेबसाइटबाट सुन्न तथा डाउनलोड गर्न सकिन्छ। उज्यालोको वेबसाइट www.ujaloonline.com भित्र गएर तपाईँ उज्यालोका कार्यक्रमहरू सुन्न सक्नुहुन्छ र एकल कविता वाचन शीर्षकबाट तपाईँ एकल कविता वाचनलाई डाउनलोड पनि गर्न सक्नुहुन्छ। कवि सुभाष अधिकारीका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
उज्यालो 90 नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामीलाई कवि सुभाष अधिकारीले कविताहरू सुनाइरहनु भएको छ। कार्यक्रममा उहाँका अरू कविताहरू अब सुन्छौं।
मेरा कविताहरूमा मैले आफ्नै सेटिङ, आफ्नै परिवारको, आफ्नै आफन्तीहरूको सेटिङ राख्छु म, किनभने म कसैलाई मेरा कविताहरूद्वारा कसैलाई चोट पुर्याउँ पुगुन् अथवा मेरो कविताले कसैलाई आक्षेप लागुन् भन्ने म चाहन्न। त्यही भएर मैले मृत्युका कविताहरू धेरै लेखेको छु। मलाई मृत्युपछिको जिन्दगीमा विश्वासै छैन। अघि भर्खर मैले भने अचेत मृत्यु शीर्षकको कविता, मैले फेरि अर्को एउटा कविता भन्दैछु, त्यसमा पनि मृत्युपछिको जिन्दगीलाई मैले जिन्दगी नै हो भनेर भनेको चाहिँ छैन, तर अभाव चाहिँ मलाई मृत्यु पछाडिको जिन्दगीमा पनि धेरैको अभाव हुने गर्छ, जस्तै मेरा बाको अभाव। अब मैले भन्ने कविताको शीर्षक छ बा। पट पट बज्दै थिए मेरा बाका हड्डी, छेउमा बलेको चिता ताप्दै सोच्न थाले आमा, कपाल फिजाउँदै कुना पस्दै होलिन्, बाका जन्तीहरू काने खुसी गर्दै थिए, मेरा बा किन मरे चाँडै, कालसँग त डर लाग्दैन भन्थे, होइन डराउँदो रहेछन् क्या हो, त्यसो भए त ठिकै हो, मर्नु साँच्चै के होला है, थाहा पाउँछन् कि नै होला मान्छेले, मेरा बाले त अनुभव गर्न पाए, ठिक बेठिक छुट्याउन सक्छन् कि नै होला, काँधमा बोकी जुगामा ताउलाउँथे, मलाई लिएर जब गाउँ डुल्थे बा, कान्छो यत्रो भयो भनी देखाउने गर्थे। खै के छ र ममा साह्रै खुसी हुन्थे। पीरनमान बाबु सबै यसै गरी जान्छन्, देवकोटा बाले सम्झाए मुखभरि खकार अड्काई। होइन केही भएको छैन, हाँस्दै जवाफ दिए कपरी उनी पनि। तिनको आँखामा बाको चिता जल्दै थियो। दाउरा चिर्दा एकचोटि पछ्याएँ मैले, उता जा बाबु यता ना। सासाना दाउराका छेस्का बटुल्थे। एउटा उछुट्टियो, निधारमा लाग्यो। अय्या अय्या, आगोको झिल्कोले हात पोल्यो। कति जोडले पड्केका हुन् बा, बाँचुन् जेलको पड्काई अझै मरेको रहेनछ। दुःख दिन पनि कति जाने हुन्। चिसोले डस्दै थियो, अनारी कोर्न थाल्यो। कति नसकेका हुन् त नि अझै, कति धेरै यो मासु र हड्डी पनि। राम राम, आगोलाई नि धौ धौ पर्यो। भात खाइसकेपछि थालभरि पानी हाल्थे, घुटु घुटु पिउँथे। म ट्वाल्ल हेर्थेँ। बल्ल अहिले बुझ्छु त्यसको अर्थ। कति लाज नभएका रहेछन् मेरा बा। सधैँ खोजेका किताब मात्र पर्थ्यो भागमा, नयाँ चाहियो भन्दा उफ मात्र गर्थे। एउटा किताब किन्न नि नसक्ने। भोलि नयाँ किताब आयो, गोठको खसी हरायो। घोज्दै थिए रामजी दाईले बाको छाती, खुट्टा त डढिसकेका थिए, हात पड्किँदै थिए, टाउको फुट्न अझै बाँकी नै थियो। टाउकोमा रुमाल बाँधी खाटमा पल्टेथे। यो टाउको नि कति बल्केको, अय्या फुट्नै लाग्यो। झुट, टाउको त बल्ल फुट्दैछ अहिले। रामे आयो कम्मल लिएर। ला ओढ, जाडो छ। बा त अझै दन्कँदै थिए, म चिसोमा किन बसौँ त नि। ओढेँ कम्मल। चुड्किला भन्दै थिए केटाहरू, मलाई नि हाँस्न मन लाग्यो। लाजकाजले भनी हाँसो त रोके, देख्न देखेनन् कसैले। सलाइन चढाएको भएर ढिलो भयो भन्थे। जलन ओ बा जल, तिन घन्टा भइसक्यो, क्यार्छौ त नि त्यत्तिकै राखेर नहुने। म मादे भइन, न घरमा फ्रिज छ। बल्ल भो उफ, अस्तु सेलाएर आए। ढुक्काको सास फेरियो। बाको गाली सुन्न पर्दैन अब, अब यस्तो नगर कहिल्यै भन्दैनन्। आमाका सुक्खा आँखा दलिनमा टाउको, बाको फोटोतिर हेरिरहेको थिइन्। जुङ्गा खौरेको फोटो पो राखेका रहेछन् टेबलमा माला लगाएर। फेरि हाँसो आयो, खोकेर टारे। परालको बिस्तारामा परालकै सिरानी, आनन्दको निन्द्रामा झम्म निधाए। सिरेक ओढाउन आथेबा म निधाइसकेपछि, रिस उठेर त्यहाँबाट पनि मिल्काइदिए। बिहानमा बादल डम्म भरिएको थियो, सबै किरिया पुत्री अलपत्र परे। बाहिर गएर गोठतिर निहाले, एउटा पाटो त हावाले उडाएछ। बिचरा गाई रातभरि चिसोमा, टिठ लाग्यो, रुन मन लाग्यो। आमाको नि बोली फुटेन, हावा अझै जोडले चल्न थाल्यो। असिना नै बर्सिन पो आँट्यो, अनि अनाहाकै फुस्किए यी शब्द ओठहरूबाट। बा, गाई त चिसोले मर्नै आँट्यो, जाम बा बार लगाउन। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
लोकालिटी मेरो कविताको प्रमुख विषय हो। स्थानीय भाषा, स्थानीय अवस्था र स्थानीय वस्तुहरूलाई मैले मेरो कवितामा उठान गर्ने गर्दछु, जुन मैले मेरा गुरु महेश पौड्यालबाट सिकेको हो। कवितामा नेपाल भन्ने उहाँको मुभमेन्टबाट म पनि प्रभावित छु। भलै मेरो कुनै कविताहरू उहाँ छैन, तर म त्यसबाट अछुत रहन सकेको छैन। यस्तै छ एउटा कविता, अब मैले वाचन गर्ने। अवस्था र रहर। शरीरको एक चौटो मासु पोलेर मुखमा हाल्दा जिब्रो त नाच्यो, तर केही दाँतहरूले आन्दोलन पो गरे। भन्दै थिए बरु हामीलाई मिल्काइदे, हामी यस्तो कुकर्म गर्दैनौँ। मेरो लागि सन्तुष्टता त्योभन्दा माथि स्वाद मूल्यवान थियो, र त नमान्ने दाँतहरूलाई निर्जीव बनाइदिए। त्यसपछि यस्तै हुन थाल्यो बार बार। खै किन हो आफ्नै शरीर मिठो लाग्यो, मजा आउँदो रहेछ मासु चपाउँदा। चाहना न हो, मलाई कसैले रोक्न सकेनन्, किनकि म भगवान्सँग पनि डराउन्न। मैले मासु खाँदै गएँ आफ्नै शरीरको, मलाई सन्तापै भएन दुब्लाउँदैछु भनेर। अन्तमा हाड मात्रै रहे। ओहो, मासु त सबै सकिएछ, हाड भने टोक्न मन लागेन, बामाको लागि राख्नु थियो। र मलाई चाहिएको मासु हो, हाड होइन। हो, मैले मासु खाएँ आफ्नै, किनभने हाम्रो पुस्तालाई मासु भनेको थाहै छैन। मासुको स्वाद चाख्ने हाम्रो खलकमा म मात्रै भएँ। मासु त्यसै आउन्न हामीले सकेनौ मैले पनि कहाँ त्यसै पाउँछु र त आफ्नै शरीरमा चित्त बुझाए धन्यवाद धेरै ठाउँहरू छन् यस्ता जहाँ चाहिँ एक छाक गर्जो टार्नको लागि पनि आफ्नो दस नङ्ग्राहरू खियाउनु पर्छ जस जति नङ्ग्रा खियाए पनि एक छाक टन्न कहिले खाने कहिले पनि खान पाउँदैन हाम्रो जस्तो देशमा जहाँ चाहिँ 50% सायद 50% भन्दा धेरै मानिसहरू अझै पनि गरिबीको रेखामुनि छन् कविता मेरो लागि जस्ट मनोरञ्जनको स्रोत मात्रै हो मैले कवितालाई कुनै म्यासेज दिनको लागि कविता लेख्दिनँ कुनै चिजको अपोज गर्नको लागि कविता लेख्दिनँ कसैलाई गाली गर्नको लागि र कसैलाई सटाएर हान्नको लागि पनि मैले कविताहरू लेख्दिनँ जे मनमा आउँछ जे मैले भन्न सक्छु र जे मैले भन्छु जे म चाहन्छु त्यही हो कविता कविता मेरो लागि गीत हो त्यो गीत जसले मेरो जिन्दगीको गीत गाउँछ दुई चारवटा कविताहरू पनि छन् जुन चाहिँ मैले बाल कविताको रूपमा पनि लेखेको छु यो बाल कवितामा चाहिँ बालकले कविताले आफै भन्छ आफै बुझ्नुहुन्छ हजुरहरूले तैपनि एउटा बालकले आफ्नो आमालाई सम्झेर लेखेको छ मेरो कवितामा आमा र बा धेरै नै आउँछन् नझर्किदिनु होला म अघि नै भनिहालेँ मैले मेरो परिवारका बाहेक बाहिरतिर गएर मैले कविता लेख्दिनँ राख्नु पऱ्यो भने मैले मेरा कविताहरूमा क्यारेक्टर्सहरू चाहिँ आफ्नै एकदमै आफ्नै मात्र राख्ने गर्छु कसैले आक्षेप नपरोस् हाङ्गुजी शीर्षकको कविता हाङ्गुजी नाइ म खान्न हाङ्गुजीले लान्छ अस्ति मन्दिरीलाई लछ आज मेरो बाल हो त्यसले खाएको खोसेर आफूले खाछ फेरि रुँदा हानेछ र उचालेर फालेछ मलाई नि त्यस्तै गर्छ कि है बचाउनु है आमा थाहा छ त्यो त राति आउँदो रहेछ हाम्रो सुरी छ नि हो त्यस्तै गरी हिजो राति त मैले नि देखेँ सातो गयो आमा मेरो त हातमा कत्रो लट्ठी थियो ड्याडीको भन्दा नि ठुलो हेलमेट लगाएको थियो मैतिर हाँस्दै आउँदै थियो म त डराएर सुनै पो गरेछु आमा आज नआउने भन्नु है कि मलाई हजुर सही सुताउनु मन्दिरको आमा नभर पो लयो म त जान्न नलैजा भन्नु है फेरि आए क्यार्ने होला म त चक्कु लिएर बस्छु अनि त्यो हेलमेटले हान्यो भने नि के गरौँ आमा भन्नु न अब म चल्दिनँ के केही त बोल्नु किन टोलाइरहनुहुन्छ मात्र म तपाईँलाई छोडेर जाँदा यही जान्न र राम्रो मान्छे बन्छु त्यो हाङ्गुजी त मन्दिरको आमा जस्तै थियो रे राभरि माया गरेर जान्थ्यो रे मलाई तपाईँ कति धेरै माया गर्नुहुन्छ नि गर्न त तर बोल्नुहुन्न र त रुन मन लाग्छ तपाईँ सधैँ आउनु है आमा म त म सुतेसी आशी क्यार नि देख्नै पाउँदिन हाम्रो मुने कत्रो भयो थाहा छ सधैँ आमाको दुध खाएर आमासँगै बस्छ यति गर्दा नि नबोले म नि बोल्दिनँ तपाईँलाई सम्झन्न अगरबत्ती नि बाल्दिनँ म नि आम तपाईँ छ होइन भने कहिल्यै टाढा नजानु मसँगै बस्नु भित्ताबाट नहेर्नु धन्यवाद यो बच्चाको आमा पनि मरेको हुन्छ तर उसलाई आफ्नो आमा मरेको जस्तै लाग्दैन आमाले एकदमै माया गर्छ र त्यो मायाको ऊ जहिले पनि भोको हुन्छ जसले गर्दा उसले आफ्नो आमालाई कहिल्यै मरेको देख्दैन दुई चारवटा छोटा कविताहरू पनि छन् छोटो कविताको यात्रामा म भर्खरै निस्किरहेको छु मैले लामो कविताहरूबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेको हुँ कविताको यात्रा सुरु गरेको हुँ छोरो र ब्रह्मा यही हो मेरो 28 कविता हो तर अहिले क्रमाङ्क अनुसार 8-9 कति भयो 28 कविता छोरो र ब्रह्मा म मेरो छोरोको कलामा ब्रह्माको उपलब्धि देख्दैछु छोरोले कोठालाई ब्रह्माण्ड बनाएर रङका थोपाहरू छरपष्ट पार्छ निलो भित्ताभरि ती त ब्रह्माको ब्रह्माण्डमा बिस्कुन सुकाए झैँ सुकाएका ताराहरू जस्तो पो देखिन्थे अझ छोराका ताराहरू दिनमा पनि चम्किरहन्छन्। धन्यवाद। कवितामा क्रिएटिभिटीको महत्त्व हुन्छ भनेर मलाई महेश्वरले निषेधन भएको, त्यही भएर म क्रिएटिभिटीलाई नै जोड दिन्छु। ब्रह्मा र मेरो छोरालाई मैले यहाँ कम्पेयर गरेको छु, कम्पेयर भन्दा पनि ती दुईवटालाई चाहिँ सिमिलर हुनु भनेर देखाउन खोजेको छु। मेरो लागि भगवान् ठुलो होइन, तर भगवान् मलाई साँच्चै डर लाग्छ। किर्तिपुरले दिएको सबैभन्दा ठुलो उपहार मलाई यही हो, जुन मैले कविताको रूपमा भन्न गइरहेको छु। 25 कविता, कोठे सोचाइ शीर्षकको कविता छ। जब म एक्लै कोठामा भन्छु तब यी यस्ता यस्ता कविताहरू दिमागमा आउँछन्, रमाइलो लाग्छ लेख्न। कोठे सोचाइ, उन्माद वैंशले विक्षिप्त भएको भमरा म जस्तै सारा फूलहरू चाख्न चाहन्छ, अतृप्त प्यास मेटाउन चाहन्छ र हुन चाहन्छ एक सर्वशक्तिमान राजा जो सबैमाथि हुकुम चलाउँछ। सारा क्रोध सिंचित सिउँडी जस्तै मेरी प्रिया उन्माद भमरूलाई फसाउन चाहन्छे, पारिजात जस्तै खुसी हुन चाहन्छे अनि एक सर्वशक्तिमान राजालाई ललकार्दै चेतावनी दिन चाहन्छे। हाम्रो जीवन धान्ने यो सानो कोठोलाई महाभारत युद्धको रणभूमि बनाएर हामी दुई दिनै लड्छौँ कौरव र पाण्डव भनी। शीत युद्ध चल्छ रुस र अमेरिका जस्तै र ती युद्धहरूको समीक्षा गर्दै म कोठे जीवन गुजारिरहेछु। धन्यवाद। हाम्रो परिवार ठुलो छ, म दाई मेरो 5 दिदीहरू हुनुहुन्छ, 2 आमा हुनुहुन्छ र 1 बुवा हुनुहुन्छ, सबै गाउँतिर हुनुहुन्छ। दाई सुर्खेत पढ्ने पढाउने गर्नुहुन्छ, दिदीहरू समयको विवाह भएको छ, अविवाहित म र दाई मात्र छौँ। अब मेरो अन्तिम कविता गुरु शीर्षकको कविता छ। गुरुमा प्रश्न चिन्ह छ, गुरु अनि प्रश्न चिन्ह, यो मेरो 14 कविता थियो। सानामा मैले त्यसलाई पढाउँथेँ, नपढ्दा लट्ठी पनि लाउँथेँ, मुर्गा त कति बनाउँथेँ, कोठाबाट बाहिर धेरै पटक धपाएँ, कहिले सम्झाएँ राम्ररी पढ भनी, कहिले फकाएँ चक्लेट दिएर, कपाल सुमसुम्याउँदै कति पटक त्यसलाई तेरो भविष्य मेरो हातमा छ भन्थेँ, कपाल सुमसुम्याउँदै कति पटक त्यसलाई तेरो भविष्य मेरो हातमा छ भन्थेँ, नाक मुख देख्न पाइन त्यसपछि, खै कता भागेर गयो अरे भन्ने पो सुने त, पिर लाग्यो के गरी खाला भनेर, बिस्तारै मैले पनि सम्झन छोडे। मान्छेको मन न हो, सधैँ कहाँ सम्झिन्छ, तर देख्दैछु त्यही मुहार हाँस्दै गाडी चलाउँदै, नमस्कार सर भन्न पनि भ्यायो, अचम्म माने खुसी पनि भए, राम्रो बाटो समातेछ, अरूको सेवक भएछ, अनुभवले रहेछ मान्छे ठुलो बन्ने, त्यो मेरो शिष्य हो गुरु पनि हो, उकाली र ओराली प्रवाह नै नगरी पुर्याउँछ हामीलाई जतन साथ त्यसले, मुटु धुक्क फुल्यो जब भीरमा पुगियो, ऊ भने एकै नासे मुस्कानमा गाडी चलाइरहेछ, धन्यवाद दिए अनि सोचे यस्तो, बाबु गाडी राम्ररी चला, मेरो भविष्य तेरो हातमा छ। धन्यवाद।
उज्यालो 90 नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
किर्तिपुर बस्छु म, किर्तिपुर हाम्रो साहित्यिक माहौल एकदमै राम्रो छ, साथीहरू त्यहाँ धेरै नै हुनुहुन्छ र बाहिरी साथीहरूसँग अझै पनि राम्रोसँग मेरो परिचय हुन सकेको छैन। साहित्यिक साथीहरू धेरै नै हुनुहुन्छ तर कन्ट्याक्टमा आउन सक्नुभएको छैन। मैले मेरो यहाँ अहिले कन्ट्याक्ट नम्बर आइडीहरू छोड्दैछु, त्यो हजुरहरूलाई दिनभन्दा पनि हजुरहरूबाट मैले आफूले ग्रास्प गर्न पाउँछु, हजुरहरूले मलाई रिक्वेस्ट पठाएर हाम्रो साहित्यिक माहौल अझै पनि प्रगाढ हुन्छ भन्ने आशा छ मेरो। म सुभाष अधिकारी हो, मेरो मेल आइडी छ asubhash22@gmail.com। हजुरहरूसँग कुनै क्रिएसनहरू छ र मसँग भएका क्रिएसनहरू हामीले साटसाट गर्न सक्छौँ, फेसबुकमा मेरो सुभाष अधिकारी नै छ र मेरो मोबाइल नम्बर 9844843027 यो मेरो मोबाइल नम्बर हो, यसमा पनि हामीहरू कन्ट्याक्ट गरेर नेपालको साहित्यिक माहौललाई अझै अगाडि बढाउन सक्छौँ। उज्यालो 90 नेटवर्कलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, हामी जस्ता लुकेर रहेका प्रतिभाहरूलाई ल्याएर प्रस्फुटित गरेर, जे होस् हामीलाई एउटा राम्रो प्लेटफर्मको रूपमा चाहिँ उज्यालो नाइन्टी नेटवर्कले धेरै ठुलो सहयोग गरेको छ, यसलाई म सधैँ हार्दिक नमन गर्दछु। यस कार्यक्रमका सञ्चालक श्री अच्युत सरलाई पनि म एकदमै धन्यवाद दिन चाहन्छु र समस्त उज्यालो परिवारलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र म आजको कार्यक्रमबाट बिदा हुन्छु। हस् त, धन्यवाद।
उज्यालो नाइन्टी नेटवर्कमा यहाँहरू सुन्दै हुनुहुन्छ एकल कविता वाचन।
अहिले हामीले सुनेको कविता कवि सुभाष अधिकारीको हो। सुभाष अधिकारीले शारदा उच्च मावि मैना पोखरबाट एसएलसी पास गर्नुभएको हो भने सुर्खेतको शिक्षा क्याम्पसबाट स्नातक गर्नुभएको हो। हाल उहाँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरिरहनु भएको छ। उहाँका यिनै कविताहरूको प्रस्तुतिसँगै आजको लागि कार्यक्रम एकल कविता वाचन यहीँ सकिन्छ। अर्को साता हामी अर्का कविका कविताहरूको वाचन सुन्नेछौं। हाम्रो कार्यक्रमबारे तपाईँको विचार पठाउन हाम्रो ठेगाना छ कार्यक्रम एकल कविता वाचन, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेलका लागि bulbul@unn.com.np मा इमेल गर्न सक्नुहुन्छ। अर्को शनिबारसम्मका लागि प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन।